السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تفسیر سورۃ آل عمران آیہ نمبر 110. نحمدہ ونصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق قوم ورزقنا اتباعها وارنا الباطل باطلا ورزقنا اجتنابه آمین یا رب العالمین. الحمدللہ, آج کی جو آیات ہیں وہ بھی بہت ہی اہم آیات ہیں, اور ویسے تو قرآن کریم کا ہر لفظ, ہر آیت, ہر سورہ اپنی جگہ بہت اہمیت کا حامل ہے, اور ہم اسی لیے یہاں بیٹھے ہیں پڑھنے کے لیے کہ ہم اس میں غور و فکر کریں, تدبر کریں, اور اپنے لیے وہ حکمت کے موتی اور باتیں چنیں جو ہماری زندگی کو مزید خوبصورت بنا سکتی ہیں اور آخرت میں کامیابی دلوا سکتی ہیں. الحمدللہ, آج کی جو آیات ہیں اس کو سمجھنا بے انتہا ضروری ہے, کیونکہ یہ سب آپ کے اور میرے فرض منصبی میں شامل ہے. یعنی ہمیں جو فرض سونپا گیا یا ہمیں جو ذمہ داری دے کر بھیجا گیا دنیا میں, اسی کی بات آ رہی ہے, اور اسی ذمہ داری کو نبھاتے ہوئے, ادا کرتے ہوئے دنیا میں ہم سرخرو اور آخرت میں کامیاب ہو سکتے ہیں. یعنی ہماری کامیابی کا دار و مدار بیسیکلی اسی کام پر, اسی کام کی وجہ سے ہو سکتا ہے یا اسی کام پر ڈیپینڈ ہے, سمجھیں. اور ہر زمانے میں اللہ تعالیٰ نے ایسے لوگ پیدا کیے جو اس امت کی اور تمام انسانیت کی فلاح اور بہبود کے لیے امر بالمعروف اور نہی عن المنکر کا فریضہ انجام دیتے رہے, اور بار بار اس کی تاکید کیوں آئی ہے قرآن میں, اور جو لوگ یہ کام نہیں کرتے ان کے لیے کیا وعید آئی ہے, اور ان کو کیا سزائیں دی گئیں پھر دنیا میں, وہ بھی ہم دیکھیں گے, تاکہ ہم اپنی اس ذمہ داری کو احسن طریقے سے ادا کر سکیں, اور جو آج مسکنت اور ذلت ہم پر جو طاری ہے, ایکچولی وہ اسی فریضے کو انجام نہ دینے کی وجہ سے ہے. یعنی آج ہم دنیا میں خوار ہو رہے ہیں, تو ہم نے کیا چیز ترک کر دی, کیا چیز چھوڑ دی, کیا ہم نے اپنا فریضہ ادا کرنے سے اپنے آپ کو روک لیا, جس کی وجہ سے آج ہم پر یہ ذلت اور خواری مسلط ہے. یعنی ہم آج مسلمان دنیا میں جو کہ عدل اور انصاف کے علم بردار تھے, حق کی گواہی دینے والے تھے, آج ہم خود مغلوب ہیں. تو کیا وجہ ہے اس کی؟ تو آج کی آیاتوں میں وہی وجہ بیان کی گئی ہے اصل میں, لہٰذا بہت غور سے سننے کی ضرورت ہے. اعوذ باللہ من الشیطان الرجیم. کنتم خیر امت اخرجت للناس تعمرون بالمعروف وتنحون عن المنکر وتؤمنون باللہ ولو آمن اہل الكتاب لکان خیرا لہم منہم المؤمنون واکثرہم الفاسقون. آیت نمبر 110. کنتم, تم یا ہو تم, خیر امت, خیر امت, اخرجت, جو نکالی گئی ہے, للناس, لوگوں کے لیے, تامرون بالمعروف, تم حکم کرتے ہو سات اچھے کاموں کا, وتنہون, اور روکتے ہو, عن المنکر, برے کاموں سے, وتؤمنون باللہ, اور ایمان رکھتے ہو تم ساتھ اللہ کے, یہ اللہ پر, ولو, اور اگر آمنا, ایمان لاتے, اہل الکتاب, اہل کتاب, لکانا, تو خیرن, بہتر ہوتا, لہم, ان کے لیے, منہم, ان میں سے, المومنون, ایمان لانے والے ہیں, بعض ان میں سے ایمان لانے والے ہیں, واکثرہم, اور اکثر ان میں سے, الفاسقون, فاسق ہیں. مسلمانوں, اس وقت تم ہی بہترین امت ہو جنہیں لوگوں کی اصلاح اور ہدایت کے لیے لا کھڑا کیا گیا ہے. لوگوں کو بھلے کاموں کا حکم دیتے ہو اور برے کاموں سے روکتے ہو, اور اللہ پر ایمان رکھتے ہو, اور اگر اہل کتاب ایمان لے آتے تو یہ ان کے حق میں بہتر ہوتا. ان میں سے کچھ لوگ تو ایمان لے آئے ہیں, مگر ان کی اکثریت نافرمان ہی ہے. دوبارہ یہاں پر یہ الفاظ آئے ہیں خیر امت کے, اور تامرون بالمعروف و تنہون عن المنکر کے. پیچھے ہم نے پڑھا تھا ولتکم منکم امتن یدعون الی الخیر, تم میں سے ایک جماعت, ایک گروپ تو ایسا ہونا ہی چاہیے, ہر حال میں ہونا ہی چاہیے, جو لوگوں کو خیر کی طرف بلائے اور برے کاموں سے روکے. یہ بات پیچھے تھی, لیکن یہاں پر کہا گیا کہ تم ہی وہ امت ہو, یعنی تمہارے علاوہ کوئی اور ہو ہی نہیں سکتا, تم ہی وہ واحد امت ہو جو خیر کی طرف بلانے والی ہے اور برائیوں سے روکنے والی ہے. یعنی اب ہم کو جیسے کسی کو انگلی بتا کر, پن پوائنٹ کر کے بتا دیا جاتا ہے کہ اچھا تم, ہم کہیں کسی سے کہیں کہ بھئی آپ کھڑے ہوں, اور جس کی طرف اشارہ ہے تو وہی کھڑا ہوگا نا شخص. تو اسی طرح سے یہاں اللہ سبحانہ وتعالیٰ نے ہم کو باقاعدہ ہماری طرف اشارہ کر کے فرما دیا کہ تم ہی ہو, کوئی اور نہیں ہے وہ گروپ, وہ گروہ जो खैर का काम करने वाला है, जो बुराइयों से रोकने वाला है, जो हक के लिए खड़े होने वाला है, जो इंसाफ की बात करने वाला है, जो हर हाल में हक बात कहने वाला है, किसी मलामत करने वाले की मलामत की परवाह नहीं करने वाला, चाहे जान चली जाए, चाहे दुनिया का नुकसान हो जाए, चाहे कुछ हो जाए, लेकिन वो हर हाल में हक की शहादत देने वाला, खैर का काम करने वाला, बुराइयों को रोकने वाला है। अब देखें, ये काम इतना जरूरी है, इतना जरूरी है कि इस काम की वजह से ही कौमें उरूज पाती हैं, और ये काम ना करने की वजह से ही कौमें जवाल पजीर होती हैं। ये वो काम है जिसकी वजह से अल्लाह ताला दुनिया में भी इज्जत, सरबुलंदी और ताकत अता करता है, और ये काम ना करने की वजह से अल्लाह ताला दुनिया में जिल्लत, रुसवाई, फिटकार और जवाल उन लोगों का फिर साथी बन जाता है, जैसे आज अहले किताब यानी यहूद है स्पेशली, कि उन्होंने इस काम को, इस फरीजे को अंजाम देने से अपने आप को रोक लिया था। तो आप देखिए कि आज उनका क्या हाल है। और इसीलिए इब्ने कसीर रहमहुल्लाह लिखते हैं सूरह मायदा की आयत 79 के कानू ला यतनाहून अमुनकर फालू, कि वो क्या करते थे असल में, जो अहले किताब थे स्पेशली यहूद थे, वो क्या करते थे कि वो मना नहीं करते थे बुरे कामों से, बल्कि बाज़ औक़ात तो वो उसमें गिरफ्तार भी हो जाते थे बुरे कामों, क्योंकि अब जब बुरे कामों को रोकेंगे नहीं, मुआशरे में बुरे काम होते हुए आप देख रहे हैं और आप उसको रोकते नहीं है, तो धीरे धीरे क्या होता है इंसान, आप देखें धीरे धीरे उसी में इन्वॉल्व होना शुरू हो जाता है, नहीं हो जाता है। मुझे हमेशा ये बात याद आती है, जैसे खैर अल्हम्दुलिल्लाह मेरे पास तो कभी भी वो IMO जो है एक ऐप जिस पर फोन पे बात होती है कभी भी नहीं रहा अल्हम्दुलिल्लाह। कभी किसी के लिए एक आध मिनट के लिए डाउनलोड किया होगा तो हो सकता है, लेकिन वो भी मैंने नहीं किया था, मैंने किसी और से कहा था। तो लेकिन मैंने दूसरों के मोबाइल में ये बात देखी है कि इस कदर वाहियात वो ऐप है कि अब देखिए, हम अल्हम्दुलिल्लाह जब तक मोबाइल नहीं था हम लोग किसी ऐसी बुरी चीज से आशना भी नहीं हुए थे, यानी कोई ऐसा बेहुदा लिबास है या वाहियात किस्म का लिबास है या बेहयाई पर मबनी कोई लिबास है। ख्वातीन की तस्वीरें होती हैं, हम तो ख्वातीन ही हालांकि, लेकिन ख्वातीन की ऐसी अगर फहश पर मबनी तस्वीरें आती तो आप देखिए हमारी आंखों को उसकी आदत ही नहीं है, ये आदत नहीं थी पहले। लेकिन अब जैसे जैसे YouTube पर अगर आप अच्छा लेक्चर सुनने भी जाते हैं तो नीचे एड आ जाता है और उसमें अजीब सी तस्वीर होती है खवातीन की, लेडीज की। इसी तरह से वो जो ऐप था, कौन सा ऐप का भी मैंने नाम ली थी जी, हाँ IMO जो भी है वो, आप देखिए उसमें आप कॉल कर ही नहीं सकते जब तक के सामने वो बेकार की तस्वीरें ना देख लें, और आप कितना भी उसको कैंसिल करने की कोशिश करें लेकिन जब तक वो अपना उसके कुछ सेकंड होते हैं, जब तक कि वो खत्म नहीं होता पूरा ऐप, तब तक कि आपको उसको सामने रखना ही, आप कुछ नहीं कर सकते। तो आप देख रहे हैं कि पहले हमें चीजों की आदत नहीं थी, लेकिन धीरे धीरे देख देख कर अब देखें लोग उसके आदी हो गए हैं। पहले तो लोग आंखें बंद कर लेते थे ऐसी तस्वीरें आती थी या उसको मतलब हटा देते थे सामने से, लेकिन अब देखिए कि अब वो बेहयाई नहीं लग रही है, यानी इतनी बार बार देखने से, वैसी तस्वीर देखने से लोगों को आदत हो गई है, अब उसको वो बेहयाई की तस्वीर नहीं समझते हैं। तो यही वाली बात है कि जब आप बुराई को रोकते नहीं है और बुराई पर खामोशी भी इवन इख्तियार करते हैं तो वो बुराई धीरे धीरे आपके अंदर जगह बना लेती है और फिर आपको वो बुराई बुराई नहीं लगती बल्कि आपकी नजर में वो अच्छाई भी बन जाती है, ये बन सकती है। इसी वजह से उम्मत मुस्लिमा को ये फर्ज सौंपा गया है कि नहीं वो बुराई को बुराई कहे और उसको रोकने की कोशिश करे ताकि बुराई बुराई रहे और लोग उससे फिर कतराएं, दूर रहें और उसको गलत समझें। तो समझ में आ रही है आप लोगों को बात कि किसी चीज को आप देखते देखते क्या हो जाते हैं, उसके आदि हो जाते हैं। अभी जो मिसाल मैंने आपके सामने दी हूं IMO की या जो भी मोबाइल पर एड आते हैं, आप खुद बताइए क्या धीरे धीरे आंखें आदि नहीं हो जाती उस चीज की, मैं आप लोगों से पूछ रही हूं। बुराई को देखने से यानी फिर वो बाद में वो बुराई बुराई भी नहीं लगती है। तो अब क्या होगा कि अगर आप बुरे कामों से नहीं रोकेंगे और अच्छे कामों की तरफ तवज्जो नहीं दिलाएंगे तो फिर वो बुराई धीरे धीरे आपके अंदर भी अल्लाह ना करे सरायत कर जाएगी, ये आप उस बुराई को बुराई नहीं समझेंगे। तो उम्मत मुस्लिमा का जो असल फर्ज है, ये जो फर्ज मनसबी है वो क्या है, अमर बिल मारूफ यानी भलाइयों का हुक्म दे और नहीं अनिल मुनकर के बुराइयों से रोके, क्योंकि अगर आप बुराइयों से नहीं रोकते हैं तो बुराई पूरी तरह फैल जाएगी जैसे जंगल की आग फैल जाती है। और इसकी बहुत अच्छी मिसाल दी जाती है कि अगर हमने ये काम नहीं किया, जैसे आप देखेंगे कि अगर आपके घर के आसपास अतराफ में बहुत सारा कूड़ा करकट पड़ा हुआ है यानी गंदगी पड़ी हुई है, फैल रही है गंदगी और लोग और मजीद गंदगी लाला के डालते जा रहे हैं, और आपने उसकी सफाई का इंतजाम नहीं किया और आप समझते हैं कि अच्छा आपका घर महफूज है, आपके घर के अंदर तो कोई गंदगी नहीं है और आप अपना दरवाजा और खिड़की बंद करके समझते हैं कि आप महफूज हैं, तो आप मुझे बताइए, क्या उस गंदगी जो आपके घर के अतराफ में पड़ी हुई है, आपके दरवाजा बंद कर लेने के बावजूद भी, क्या आप उसके नुकसान से बच सकते हैं? बताइए, बच सकते हैं? नहीं बच सकते, क्योंकि वो पूरे एनवायरनमेंट को गंदा कर देगी, वो फजा जहर आलूद हो जाएगी, वो फजा, वो हवाएं बदबूदार हो जाएंगी, वो हवाएं बीमारियां लेकर आएंगी, जिसका असर फिर जाहिर सी बात है हमारे बंद दरवाजों के अंदर भी होगा। तो यही वजह है कि अमर बिल मारूफ आपको हर हाल में करना ही करना है, और बुराइयों से आपको हर हाल में रोकना ही रोकना है, क्योंकि अगर आप बुराइयों को नहीं रोकेंगे तो फिर अल्लाह ना करे वो हमारे अंदर खुद शामिल हो जाएंगे या हम खुद उन बुराइयों में इन्वॉल्व हो जाएंगे। और इसी तरह से एक मिसाल आग की भी दी जाती है कि अगर घर के अतराफ में आग लगी हो और अगर आप उस आग को बुझाने का इंतजाम ना करें और अपने घर में दरवाजा बंद करके बैठ जाएं कि मेरे घर में तो फिलहाल नहीं लगी है ना आग, मैं तो महफूज हूँ, लेकिन वो आग आसपास लगी है घर के, अगर आप उसको बुझाने की कोशिश नहीं करते, उस आग को फैलने देते हैं और अपने दरवाजा बंद करके बैठ जाते हैं हाथ पर हाथ धरे, तो क्या आप महफूज रह सकते हैं उस आग से? नहीं, वो तो आग तो जब लगती है तो एक के बाद दूसरे, दूसरे के बाद तीसरे, हर घर को वो अपनी लपेट में लेते चले जाती है ना, तो वो आग अल्लाह ना करे फिर हमारे घर तक पहुंच जाएगी और जलाकर राख कर देगी। तो यही हाल असल में बुराइयों का है कि अगर आप बुराइयों को रोकने की कोशिश नहीं करेंगे तो वो आपको अपनी लपेट में ले लेगी, अल्लाह ना करे हम खुद फिर उन बुराइयों में इन्वॉल्व होते चले जाएंगे और इस तरह से एक मुआशरा, पूरा का पूरा मुआशरा तबाह और बर्बाद हो जाएगा। इसीलिए कुछ लोग ऐसे जरूरी होने चाहिए जो बुराइयों से रोकने वाले हों, अच्छाइयों की तरफ दावत देने वाले हों, अमर बिल मारूफ और नहीं अनिल मुनकर, और उसी की तरफ यहाँ पर तवज्जो दिलाई गई है। यहाँ पर अल्लाह ताला ने इस उम्मत की तारीफ करते हुए फरमाया है कि ये तमाम उम्मतों से बेहतर और अफजल उम्मत है। कौन है ये आप बताइए? ये मैं और आप हैं, सुभान अल्लाह, ये कोई और नहीं है, ये मुझे और आपको खिताब है, और हमें तमाम उम्मतों से बेहतर और अफजल करार दिया जा रहा है। इससे बढ़कर ऑनर हमारे लिए क्या होगा आप बताइए? इससे बढ़कर खुशकिस्मती हमारे लिए क्या होगी कि अल्लाह ताला ने मुझे और आपको चुना है इसमें, जिसे अल्लाह ताला ने लोगों के लिए पैदा किया है। यानी यहाँ पर अल्लाह ताला हमारी जिंदगी का मकसद बता रहे हैं कि तुम लोगों के लिए निकाली गई हो। लिन्नास का लफ्ज आता है और ये अरबी जुबान का छोटा सा कायदा है, इतना तो आप जानते हैं कि लिए के लिए आता है, लोगों के लिए, उखरिजत निकाली गई है, लिन्नास लोगों के लिए। सुभान अल्लाह, यानी हमको अपने लिए तो जीना ही नहीं है, हमको तो लोगों के लिए दुनिया में काम करना है। हम दुनिया में आए ही इसलिए हैं कि हम ये काम करें, अपने लिए नहीं जीना है हमें। और आप देखिए, यही ये जो सोच है ना, ये इंसान की जिंदगी का मकसद, उसका नसबुल ऐन अगर उसको समझ में आ जाए तो उसका वो बदल कर रख देती है, उसका मोटो ही बदल जाता है। यानी कोई भी काम करने का जज्बा, जिंदगी का मकसद अगर समझ में आ जाए तो जज्बे में फर्क आ जाता है। अगर हम ये सोच लें कि मुझे तो अपने लिए जीना ही नहीं है, मुझे तो औरों के लिए जीना है, तो फिर ये जो सेल्फिशनेस है, ये जो सिर्फ अपने खुद पर नजर है, वो हमेशा हट जाएगी। यानी आज हमारा जो जिंदगी का मकसद हो गया है पूरी उम्मत मुस्लिमा का, आज हम लोग सिर्फ अपने लिए जी रहे हैं, मैं अपने घर वालों के लिए, आप अपने घर वालों के लिए, सब हर कोई अपने घर वालों के लिए कर रहा है या अपने आप के लिए कर रहा है। लेकिन सुभान अल्लाह, अल्लाह ताला ने हमको ये मकसद दिया ही नहीं है, अल्लाह ताला ने हमें बहुत बड़ा मकसद देकर भेजा है दुनिया में कि अपने लिए तो हर कोई जीता है, हर दुनियादार बंदा अपने लिए ही जीता है, हमें तो दूसरों के लिए निकाला गया है, हमें तो दूसरों की भी खैर ख्वाही करनी है, अपने आप को जहन्नम से बचाते हुए हमें दूसरे तमाम पूरी इंसानियत को जहन्नम से बचाने की फिक्र करना है। आप खुद बताइए कि जब जिस इंसान को ये फिक्र लग जाए कि मुझे तमाम इंसानियत को जहन्नम से बचाना है, क्या वो चैन से सो सकता है? जैसे रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात मुबारक थी, आप देखें, आपको हर पल हर लम्हा इस बात की फिक्र रहती थी कि किसी तरह मैं लोगों को जहन्नम की आग से बचा लूं, और आपने उसका इजहार भी किया था कि मैं तुम्हें पीछे से पकड़कर खींच रहा हूं आग से बचाने के लिए, और तुम हो कि आग की तरफ परवानों की तरह जाते जा रहे हो। आपको कितना अफसोस होता था जब लोग ईमान नहीं लाते थे, आप बुखार की हालत में होते थे, किसी भी हालत में होते थे, आप किसी के आने की खबर सुनते फौरन चले जाते थे कि उसको आग से बच जाए। तो ये फिक्र कि हमको मुआशरे में अच्छाई पैदा करनी है, मुआशरे को अच्छा बनाना है, साफ सुथरा बनाना है, हमें मुआशरे से गंदगियों को दूर करना है, बुराइयों को दूर करना है, ये फिक्र भला क्या चैन से हमें बैठने दे सकती है? या सिर्फ हम अपने लिए जी सकते हैं भला? नहीं, हमें तो पूरी दुनिया के लिए जीना है, हमें दुनिया से शर का खात्मा करना है और खैर को फरोग देना है। अब देखिए, शैतान और उसके चेले तो दिन रात 24 घंटे वो काम कर रहे हैं, और अल्लाह ताला सूरह बनी इस्राइल में फरमाते हैं कि वो शैतान अकेला नहीं है, उसके साथ उसके सारे साथी हैं, पूरी की पूरी फौज है, اور وہ فوج پیدل بھی ہے، سوار بھی ہے، اور وہ 24 گھنٹے کام کرتے ہیں، وہ آرام بھی نہیں کرتے۔ لیکن آپ بتائیے، آج ہم امت مسلمہ جن کو اللہ تعالیٰ نے یہ فرض سونپا ہے کہ ہم 24 گھنٹے کام کرتے ہیں، 24 گھنٹے دیکھے، ہم اگر 14 منٹ بھی کر لیں، 24 منٹ بھی کر لیں تو بہت ہو جائے گا ہمارے لیے، لیکن ہم کو تو اپنے آپ سے فرصت نہیں ہے۔ تو یہاں پر ابن کثیر کہتے ہیں کہ کسی بھی امت کے لیے جو شرط لگائی گئی ہے جس کی وجہ سے وہ کامیاب ہو سکتی ہے، تو اس امت کو اس وصف سے آراستہ ہونا چاہیے، اور وہ وصف کون سا ہے، وہ خوبی کون سی ہے، وہ کوالٹی کون سی ہے، خیر کی طرف بلانا اور برائیوں سے روکنا۔ جب لوگ یہ کام نہیں کرتے ہیں تو تب پھر اللہ تعالیٰ ان کے اوپر ذلت اور رسوائی مسلط کر دیتا ہے۔ اور جریر طبری اس کے بارے میں کہتے ہیں کہ معروف کیا ہے، اصل میں ہر چیز، ہر فعل جو اللہ تعالیٰ کا پسندیدہ ہو، جو احسان کے لیول پر ہو، جس کو ہم اس کی خوبصورتی کے ساتھ ادا کریں، وہ فعل معروف ہے، جس میں کوئی قباحت نہ ہو، جس میں کوئی برائی نہ ہو۔ یعنی ایک تو اللہ تعالیٰ پر ایمان ہے، پھر اللہ تعالیٰ کی اطاعت ہے، اللہ تعالیٰ اللہ کے رسول کی اطاعت سننا ہر معروف بات میں، اور اہل ایمان یہی کرتے ہیں، اہل ایمان اس کو بہت اچھی طرح جانتے ہیں کہ معروف کیا ہے، ہر خیر کا کام معروف ہے، اور منکر کیا ہے، جو اصل منکر ہے کہ اللہ کا انکار اور اللہ تعالیٰ کی اطاعت کا انکار، گناہوں پر جری ہونا، گناہوں کا کرتے رہنا۔ تو اہل ایمان دراصل ان برائیوں سے منع کرتے ہیں اور بھلائیوں کا حکم دیتے ہیں، بھلائیوں کو کرنے کی ترغیب دیتے ہیں۔ تو یہ عظیم کام ہے جو اہل ایمان کرتے ہیں، اس کو بہت ہی عظیم کام کہا گیا ہے۔ کون سا کام؟ برائیوں سے روکنا اور بھلائیوں کو فروغ دینا۔ ابن تیمیہ اس بارے میں لکھتے ہیں کہ کفار سے جہاد، کیونکہ یہ بھی ایک طرح سے ان کے لیے ان کو ہلاکت سے بچانا ہے، ایک اصلاح کا کام ہے۔ کیوں؟ کیونکہ ان کو وہ یہ چیز، یعنی جب آپ ان کو اسلام کی دعوت دیں گے تو اس کی وجہ سے وہ آخرت کے عذاب سے بچ جائیں گے، اور مومنوں کے لیے سب سے عظیم ثواب کا کام ہے، اور اجر کے اعتبار سے سب سے بہترین کام ہے، اور درجات کو بلند کرنے کا ذریعہ ہے اصلاح کا کام، یہ اصلاح کا کام ہے۔ اگر یہ کام وہ نہیں کریں گے، یعنی جہاد فی سبیل اللہ، اور آپ دیکھیں جہاد صرف میدان جہاد میں ہی ہوتا ہے، جہاد ہر قسم کا ہوتا ہے، برائی سے روکنا اور بھلائیوں کا حکم دینا یہ بھی ایک جہاد کی ایک قسم ہے اصل میں۔ اور یہ جو جہاد فی سبیل اللہ ہے، اس کے بہت معنی وسیع ہیں کہ اللہ تعالیٰ کا کلمہ، کلمۃ اللہ ہی الاولیا، کہ اللہ تعالیٰ کا کلمہ بلند کرنے کے لیے وہ جد و جہد کریں، کوشش کریں۔ وَيَكُونُ الدِّينُ كُلُّهُ لِلَّهِ، کہ سارا کا سارا دین اللہ تعالیٰ کے لیے ہو جائے، اس کے وجہ سے یہ راستہ اختیار کرنا، اس کی وجہ سے یہ کام کرنا۔ یعنی آپ کو یہ کام کیوں کرنا ہے؟ اصلاح معاشرہ اور پوری دنیا انسانیت کے لیے اصلاح کا کام، کہ تاکہ ان کو عذاب سے بچایا جا سکے اور زمین کو فساد سے بچایا جا سکے۔ تو اللہ تعالیٰ کے کلمے کو بلند کرنے کے لیے اور پورا کا پورا دین اللہ کے لیے خالص ہو جائے، اس کے لیے کرنا ہے سیکنڈ۔ اور دوسری بات اس لیے کہ جو کافر ہیں، جو نان مسلمز ہیں، ان کی خیر خواہی بھی ہمارے ذمے ہے کہ ہم ان کو جہنم کی آگ سے بچانے کی فکر کریں، اس کے لیے کوشش کریں، اس کے لیے جد و جہد کریں۔ اور اگر وہ غیر مسلم نہیں مانتے ہیں، اگر وہ ہماری دعوت دینے پر بھی اللہ تعالیٰ پر ایمان نہیں لاتے ہیں، تو کم از کم وہ چھوٹے بن کر رہے ہیں، صغیر بن کر رہے ہیں، چھوٹے بن کر رہے ہیں، جیسے کہ سورۃ توبہ میں اللہ تعالیٰ فرماتا ہے۔ تو کچھ علماء کنتم خیر امت اخرجت للناس کی معنی یہ بتاتے ہیں، اور ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ تمہیں سب سے بہتر وہ ہے جو لوگوں کے لیے بہتر ہے۔ اور رسول اکرم نے فرمایا تھا نا ایک اور حدیث میں کہ خیارکم فی الجاہلیت و خیارکم فی الاسلام، کہ تم میں سے جو جہالت میں سب سے اچھا تھا وہ اسلام میں بھی سب سے اچھا ہے۔ جیسے کہ ابوبکر صدیق رضی اللہ عنہ، انہوں نے اسلام سے پہلے بھی کبھی کوئی برائی نہیں کی، کبھی شراب نہیں پی، کبھی بتوں کو نہیں پوجا۔ تو سبحان اللہ، یعنی جو لوگ جن کی طبیعت میں ہی خیر ہوتی ہے، اصلاح ہوتی ہے، وہ بعد میں بھی ہمیشہ سب کے لیے اچھے ہی رہتے ہیں۔ تو اگر تم لوگوں کے لیے اچھے ہو اور تم ان کو برائیوں سے روکتے ہو تو تم جنت میں داخل ہو جاؤ گے۔ یہ امت مسلمہ کی یہی ذمہ داری ہے، اسی لیے امت مسلمہ کو نکالا گیا ہے۔ امت مسلمہ کو دنیا میں لانے کا مقصد ہی یہ ہے کہ وہ خیر کے کام کرے، اصلاح کے کام کرے، زمین پر اللہ کے کلمے کو بلند کرنے کے لیے کوشش و جدوجہد کرے، پورے دین کو اللہ کے لیے خالص کرنے کے لیے کام کرے، جدوجہد کرے، کوشش کرے، یہی امت مسلمہ کی ذمہ داری ہے۔ تو اہل ایمان چونکہ وہ اپنے ایمان کو کامل رکھتے ہیں اس وجہ سے کہ وہ خیر کا کام کرتے ہیں اور برائیوں سے روکتے ہیں، جو اللہ تعالیٰ کے ہر حکم کو نافذ کرنے کی کوشش کرتے ہیں اور دوسروں کو بھی اس پر عمل کرنے کی ترغیب دیتے ہیں، خود بھی برائیوں سے روکتے ہیں، دوسروں کو بھی برا کام کرنے سے روکتے ہیں، جس میں اللہ تعالیٰ کی مخلوق کو اللہ کی طرف بلانا ہے، اس مقصد کے لیے ان سے جد و جہد کرنا، ان کو گمراہی اور نافرمانی سے روکنے کی ہر ممکن کوشش کرنا، یہ سب شامل ہے۔ اسی وجہ سے وہ بہترین امت ہیں، کیونکہ آپ دیکھیں پیچھے اللہ تعالیٰ نے فرمایا کہ ولتکم منکم امتم یدعون، تمہیں سے ایک جماعت تو ایسی ضروری ہونی چاہیے کہ جو بھلائی کی طرف بلائے، نیک کاموں کا حکم دے اور برائیوں سے روکے۔ تو اللہ کی طرف سے اس امت کو ایک حکم دیا گیا تھا، اور جسے حکم دیا جائے وہ بعض اوقات حکم کی تعمیل کرتا ہے اور بعض اوقات تعمیل نہیں کرتا۔ لہٰذا اب یہ والی آیت میں اللہ تعالیٰ نے بتایا کہ اس امت نے وہ کام انجام دیا ہے جس کا اسے حکم دیا گیا تھا، یعنی اپنے رب کے حکم کی تعمیل کی ہے اور تمام امتوں سے افضل قرار پائی ہے۔ اب یہی امت مستحق ہے کہ اس کے ساتھ خیر کا معاملہ کیا جائے، کیونکہ یہ خیر کی طرف بلانے والی ہے۔ تو آپ غور کریے کہ اللہ پر ایمان لانا تمام کاموں سے سب سے بڑا فعل ہے، لیکن امر بالمعروف اور نہی عن المنکر کا ذکر پہلے کیا گیا ہے تاکہ اس کی اہمیت کو واضح کیا جائے، اور بعد میں ایمان والی بات کی گئی ہے۔ یعنی یہ امت دراصل بہترین امت صرف اس لیے ہے کہ برے کاموں سے تم منع کرتے ہو اور اچھے کاموں کا حکم دیتے ہو۔ یعنی یہ امت، امت مسلمہ، خیر امت اس وقت تک رہے گی جب تک وہ یہ کام کرتی رہے گی، لیکن جیسے ہی وہ یہ کام روک دے گی اس کا مطلب پھر وہ اس منصب پر فائز نہیں رہے گی، وہ عہدے پر نہیں رہے گی، وہ اچھی نہیں رہے گی، کیونکہ جب اگر وہ اس فریضے سے کوتاہی کریں گے تو پھر وہ بہترین امت نہیں رہیں گے۔ اور برے کاموں سے مراد کفر سے روکنا ہے، شرک سے روکنا ہے، بدعات سے روکنا ہے، جتنے بھی جو غلط رسومات ہیں ان سے روکنا ہے، پھر فسق اور فجور یعنی نافرمانی والے کام اس سے روکنا ہے، ہر قسم کی بد اخلاقی سے لوگوں کو روکنا ہے، بے حیائی سے روکنا ہے، جو نامعقول باتیں ہیں اس سے روکنا ہے، یہ سب اس میں شامل ہیں۔ اور اس کام کا فریضہ ہر انسان پر، ہر مسلمان پر فردن فردن یعنی انڈیویجول بھی عائد ہوتا ہے اور کلیکٹیولی بھی، اجتماعی بھی، یعنی ہم لوگ انفرادی طور پر بھی یہ کام کریں گے، کیونکہ ہم 24 گھنٹے 24/7 جس کو ہم کہتے ہیں نا، کہ ہم 24 گھنٹے ساتوں دن ہفتے کے اور مہینے کے 30 دن اور سال کے پورے دن ہم اس کام پر معمور ہیں، ہم آن کال ہیں، ہم ڈیوٹی پر ہیں سمجھے۔ تو ہم کو انفرادی لیول پر بھی یہ کام کرنا ہے اور اجتماعی لیول پر بھی، یعنی ہم میں سے ہر کوئی انڈیویجول بھی یہ کام کرے گا، اور ہم کوئی نہ کوئی ایسا گروپ ضرور بنائیں گے کہ جس کے ساتھ مل کر ہم اس کام کو انجام دے سکیں، کیونکہ اکیلے کرنا بہت مشکل ہے، کسی ٹیم کے ساتھ کرنا آسان ہو جاتا ہے الحمدللہ کوئی بھی کام۔ اب آپ لوگ اس کو لکھنے بہتر ہے، زیادہ اچھا ہے کہ امر بالمعروف اور نہی عن المنکر میں کون سے کام شامل ہیں، لوگوں کو کفر سے روکنا، شرک سے روکنا، بدعات سے روکنا، رسم و رواج سے روکنا، فسق اور فجور یعنی نافرمانی کے کاموں سے روکنا، ظلم سے روکنا، ہر قسم کی بد اخلاقی سے اور بے حیائی سے روکنا، اور جو نامعقول باتیں ہیں اس سے روکنا۔ صحیح حدیث میں آتا ہے کہ تم میں سے کوئی شخص جب کوئی برائی دیکھے تو اسے بازو سے ختم کرے، زور بازو سے، اور اگر ایسا نہیں کر سکتا تو زبان سے ہی روکے، اور اگر اتنا بھی نہیں کر سکتا تو کم از کم دل میں ہی اسے برا سمجھے، اور یہ ایمان کا کمزور ترین درجہ ہے۔ صحیح مسلم کی حدیث ہے۔ تو نیک کاموں سے مراد توحید خالص اور تمام اسلام کے جو ارکان ہیں اس پر عمل پیرا ہونا اور دوسروں کو بھی اس کی ترغیب دینا، اور جہاد میں شامل ہونا، بدعات سے بچنا، رشتہ داروں کے حقوق ادا کرنا، اور تمام مسلمانوں سے مروت، اخوت اور ہمدردی اور خیر خواہی سے پیش آنا ہے۔ امت مسلمہ کی جو فضیلت ہے، آپ دیکھیں کہ ایک وقت تھا کہ اللہ تعالیٰ نے بنی اسرائیل کو تمام جہان والوں پر فضیلت بخشی تھی، مگر ان لوگوں نے یہ کام انجام نہیں دیا، اس کو ترک کر دیا، تو خود بھی جرم میں مبتلا ہو گئے، خود جرم کرنے لگے، تو اللہ تعالیٰ نے ان سے دنیا کی امامت اور قیادت کی ذمہ داری چھین لی اور امت مسلمہ کو سونپ دی۔ اب جو فضیلت بنی اسرائیل کو حاصل تھی اب وہ امت مسلمہ کو حاصل ہو گئی، اور یہ قیادت کی تبدیلی کی واضح علامت تحویل قبلہ کے ساتھ ہوئی تھی۔ اسی لیے قبلے کی تحویل پر आपने देखा होगा कि यहूद की बहुत जान जल गई थी ना, इसीलिए बहुत ज्यादा नुक्ताचीनियां करने लगे थे। इन सबसे ज्यादा मुश्तेलू इसी बात पर होते, किसी और बात पर नहीं होते, जब किबला तहवील हुआ था। और ये तो अल्लाह ताला की फजीलत, अल्लाह ताला की देन है, जो फजीलत जिसको चाहता है देता है। अब्दुल्ला बिन उमर रज़ी अल्लाहु अन्हुमा कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, गुज़िश्ता लोगों यानी यहूद और नसारा के मुकाबले में तुम्हारा रहना ऐसा है जैसे असर से सूरज गुरूब होने तक का वक्त। अहले तौरात को तौरात दी गई, उन्होंने सुबह से दोपहर तक मजदूरी की, फिर थक गए तो उन्हें एक एक किरात मिला। अहले इंजील को इंजील दी गई, उन्होंने असर की नमाज तक मजदूरी की, फिर थक गए, उन्हें भी एक एक किरात मिला। फिर हम मुसलमानों को कुरान दिया गया, हमने असर से सूरज गुरूब होने तक मजदूरी की और काम पूरा कर दिया, तो हमें दो दो किरात दिए गए। अब अहले किताब कहने लगे, ऐ हमारे रब, तूने उन्हें तो दो दो किरात दिए और हमें एक एक, हालांकि हमने उनसे ज्यादा काम किया। अल्लाह सुबहान तआला ने उन्हें जवाब दिया, मैंने तुम्हारी मजदूरी जो तुमसे तय की थी कुछ कम तो नहीं की? उन्होंने कहा, नहीं। अल्लाह तआला ने फरमाया, तो फिर ये मेरा फजल है, मैं जिससे जो कुछ चाहूं दे दूं। सही बुखारी किताब में वाकत असला। सुबहान अल्लाह, कितनी बड़ी बात है। देखिए ये हदीस हमें कितना खुश करती है कि हमने थोड़ा सा काम किया, क्योंकि चूंकि लेकिन हमने काम को पाए तकमील तक पहुंचाया, लिहाजा हमें डबल मजदूरी दी गई। जैसे मिसाल के तौर पर अगर मैं आप लोगों से कहूं, अभी कोई टास्क आपको दिया जाए, जैसे तकमील सेरेमनी के वक्त आप लोग जानते होंगे, जो लोग यहां थे, बहुत सारे हमारे स्टूडेंट्स आए और उन्होंने सारा काम किया, अल्हम्दुलिल्लाह बहुत मेहनत की और सब कुछ किया। अब उसमें अगर कोई आता है और एक आध घंटा काम करके चला जाता है और कहता है, मैं तो बहुत थक गया, अब मैं नहीं काम करूंगा, मैं नहीं काम करूंगी। अब उसके बाद कुछ दूसरे लोग हैं, वो आते हैं, वो भी एक आध घंटा करके चले जाते हैं कि बस मैं भी बहुत थक गई, अब हम नहीं कर सकते, चले गए। अब जब वो काम इनकम्प्लीट था, वो छोड़कर चले गए और थक कर बैठ गए। लेकिन अब जो बाकी लोग बचे थे, उनकी हिम्मत और उनकी जो उनका जो एंथुसियाज्म था, जो उनका अज़्म था, उनका जो इरादा था कि नहीं, हमको तो ये पूरा काम मुकम्मल करना है, तो अब उन लोगों ने आखिर का थोड़ा सा बचा हुआ काम मुकम्मल किया और उनको उस वजह से दोहरा अजर मिल गया, डबल अजर मिल गया, डबल उजरत मिल गई। आप बताइए असल चीज फिर क्या है, काम को शुरू करना या काम को आसान तरीके से मुकम्मल करके कंप्लीट करना? क्या है असल काम? उसकी तकमील है ना। यानी काम शुरू तो बहुत लोग करते हैं, लेकिन उसको तकमील तक कोई नहीं पहुंचाते, मुकम्मल कोई नहीं करते। यहां उम्मत मुस्लिमा ने क्या किया, असर से लेकर मगरिब तक पूरा काम निपटाया, मुकम्मल किया उसको। लिहाजा अल्लाह ताला फरमाते कि मेरा फजल है जिसको चाहे दूं। आप बताइए फिर आप उन लोगों में शामिल होना चाहते कि जो थोड़ी सी मजदूरी करे थोड़ी देर और सवाब और उजरत ज्यादा ले जाए? हम करना चाहते हैं मजदूरी, और आप बताइए वर्थ है या नहीं है? ये सुभान अल्लाह कितनी बड़ी फजीलत हमको मिली कि हम थोड़ा सा काम करेंगे और अजर ज्यादा पाएंगे। इससे बढ़कर और क्या हो सकता है हमारे लिए, क्या चाहिए हमें? तो अगली जो आयत है उसमें यही बात बताई जा रही है असल में, उन लोगों ने क्या किया था। अगली आयत देखिए, अगली दो आयत, औज़ु बिल्लाहि मिनश शैतानिर रजीम। لن يضروكم إلا أذى وإن يقاتلوكم يولوكم الأدبار ثم لا ينصرون ضربت عليهم الذلة أينما سقفوا إلا بحبل من الله وحبل من الناس وباءوا بغضب من الله وضربت عليهم المسكنة ذلك بأنهم كانوا يكفرون بآيات الله ويقتلون الأنبياء بغير حق ذلك بما عصوا وكانوا يعتدون لن يضروكم हरगिज नहीं जरर पहुंचा सकेंगे तुम्हें, इल्ला मगर अजन अजियत थोड़ी सी, व इन और अगर युकातिलुकुम लड़ेंगे वो तुमसे, युवल्लुकुम फेर देंगे तुम्हारी तरफ अल अदबार अपनी पीठें, सुम्मा ला युनसरून फिर नहीं मदद किए जाएंगे वो, दुरिबत मुसलत कर दी गई, डाल दी गई, अलैहिम उन पर, अज़िल्लतु जिल्लत, अईना जहां कहीं भी, मा सुकिफू वो पाए जाएं, इल्ला मगर बिहबलिन साथ पनाह के, मिन अल्लाह अल्लाह की, और हबलिन और साथ पनाह के, मिन अन्नास लोगों की, वबाऊ और वो लौटे भी गदबिन गजब के, साथ गजब के, मिन अल्लाह अल्लाह की तरफ से, वदुरिबत और मुसलत कर दी गई, अलहिम उन पर, अलमस्कना मोहताजी, जालिका भी अन्नहुम बसबब इसके के बेशक कानू वो थे, यकफुरूना कुफर करते वो, भी आयत इल्लाही अल्लाह की आयतों के साथ, वे यकतलून और वो कत्ल करते थे, अलंबिया अंबिया को, बगैर हक बगैर हक के, ज़ालिक बिमा बसबब इसके के, असव नफरमानी की उन्होंने, वकानू और थे वो, यादतून ज्यादती करने वाले। ये लोग मामूली तकलीफ पहुंचाने के सिवा तुम्हारा कुछ भी नहीं बिगाड़ सकते। अगर ये लोग तुमसे जंग करें तो दम दबाकर भाग निकलेंगे, फिर उन्हें कहीं से भी मदद ना मिल सकेगी। जहां भी ये लोग पाए जाएं, जिल्लत उनके मुकद्दर कर दी गई है, इल्ला ये कि अल्लाह की ये दूसरे लोगों की जिम्मेदारी में पनाह ले लेंगे। ये पनाह ले लें, ये लोग अल्लाह के गजब में घिर चुके हैं और मोहताजी उन पर मुसल्लत कर दी गई है। ये इसलिए हुआ कि वो अल्लाह की आयत का इनकार करते थे और अंबिया को नाहक कत्ल कर देते थे, और उसकी वजह यह थी कि वो नाफरमान थे और अल्लाह की हुदूद से आगे निकल जाते थे। एक बार पीछे से लेकर यहां तक के लिए तर्जुमा देख लीजिए, पूरा एक साथ तक की बात समझ में आ जाए। तुम लोग बेहतरीन जमात हो जो लोगों के लिए पैदा की गई है। तुम भलाई का हुक्म देते हो और बुराई से रोकते हो और अल्लाह पर ईमान रखते हो, और अहले किताब भी अगर ईमान ले आते तो उनके हक में बहुत खूब होता। उनमें से कुछ तो हैं ईमान वाले, मगर अक्सर उनमें से नाफरमान हैं। वो तुमको बजुस खफीफ अजियत के हरगिज कोई जरर न पहुंचा सकेंगे, और अगर वो तुमसे मुकाबला करेंगे तो तुम्हें पीठ दिखाकर भाग जाएंगे, फिर उनको मदद भी न पहुंच सकेगी। उन पर तारी कर दी गई है जिल्लत, खौ कहीं भी वो पाए जाएं, सिवाय इसके कि अल्लाह की तरफ से कोई अहद हो, यानी अल्लाह तआला की तरफ से उनको कोई पनाह या सपोर्ट मिल जाए, या लोगों की तरफ से कोई पनाह या सपोर्ट मिल जाए, और वो अल्लाह के गजब के मुस्तहिक हो गए हैं, और उन पर पस्ती तारी कर दी गई है। ये सब इस वजह से हुआ कि वो अल्लाह की आयतों के मुनकर हो जाते थे और नबियों को बिलावजह कत्ल कर डालते थे। ये सब इस सबब से हुआ कि उन्होंने नाफरमानी की और हद से निकल जाते थे। देखिए, ये है अहले किताब का मामला कि वो अल्लाह तआला के गजब में क्यों घिर गए थे, क्योंकि उन्होंने ये काम, ये फरीजा छोड़ दिया था। और जब उन्होंने ये फरीजा छोड़ दिया, जब वो बुराइयों में इन्वॉल्व होते गए, जब उन्होंने बुराइयों को देखा तो बुराइयों को खत्म करना बंद कर दिया, फिर धीरे धीरे वो बुराइयों में खुद इन्वॉल्व हो गए, फिर जुल्म और नाफरमानी इतनी हद से बढ़ी कि जो भी इस्लाह का काम करता था उसको रोकने वाले बनते थे, और अंबिया को तक कत्ल कर डाला उन्होंने, क्योंकि उनको अंबिया की वो इस्लाह की जो कोशिश थी वो पसंद नहीं आती थी इनको, क्योंकि अगर अंबिया अच्छाई का काम करने लगेंगे तो फिर इनको बुरा बोलने वाले सब समझ जाएंगे ना कि ये बुरे हैं। इनको इनकी बुराइयों ने इतना जरी कर दिया था, इतना बहादुर कर दिया था, या ये बुराइयों में इतने इन्वॉल्व हो गए थे कि इन्होंने अंबिया तक को कत्ल कर डाला जो इस्लाह का काम करने के लिए आए थे। आप सोचे कितनी उनकी, अब क्या कहेंगे, दिल सियाह हो गए ना, दिल पत्थर हो गए, दिल काले हो गए थे उनके, उनके जुल्म और नाफरमानियों की वजह से। तो देखिए, अल्लाह ताला की नाफरमानी इंसान को किस कदर गुमराह करती है। जब एक बुराई करता है वो, और फिर जब बुराई पर बुराई करता चला जाता है तो उसको पूरा दिल ही सियाह हो जाता है, फिर उसको बुराई बुराई भी नहीं लगती है। तो यहां पर आप देखिए कि अल्लाह ताला पर ईमान लाने का जैसा पूरा पूरा हक है इसमें, इस आयत में, इन तमाम आयत में जो पीछे से लेकर अभी तक हमने पढ़ी है, कि जो उम्मत मुस्लिमा है उसकी जो एतिकादी, अखलाकी और अमली जिंदगी के कामिल होने का नक्शा खींचा गया है। यानी मतलब ये हुआ कि ऐ मुसलमानों, तुम अपनी जिम्मेदारी पूरी तरह महसूस करो। तुम तो तौहीद के अलमबरदार हो, तुम तौहीद के अमानतदार हो, जमीन पर अल्लाह के नायब और खलीफा हो, एक तरह से पुलिस जैसे होती है ना, तो तुम वो हो। तुम अल्लाह ताला के कानून को नाफिज करने वाले हो, उसका तहफ्फुज करने वाले हो, यानी अल्लाह ताला ने जो शरीयत उतारी है उसकी हिफाजत करने वाले हो। तुम दुनिया के निजाम अदल को बरकरार रखने के लिए भेजे गए हो। तुम्हारी जिंदगी का मिशन ये है कि अल्लाह ताला के अहकाम को जमीन पर नाफिज करो। जो हक है, जो निजाम है, पूरा सिस्टम को तुम हक के साथ चलाओ, उसके हर शोबे को, हर डिपार्टमेंट को तुम दुरुस्त रखो, और बातिल को नीचा दिखाने की कोशिश करो, उसका जोर चलने ही ना दो। अगर कहीं जुल्म होता है तो उसको पकड़ो जो जुल्म करने वाला है। तो इसके लिए तुम्हें कोशिश करनी पड़ेगी, अपने जोरे बाजू से काम लो। अगर तुम कर सकते हो, जिहाद कर सकते हो इस बुराई को मिटाने के लिए, तो जिहाद करो। जुबान से कर सकते हो तो जुबान से करो। तुम जो कुछ इस्तेमाल कर सकते हो, जो कुछ अल्लाह ताला ने तुमको दिया है, उन सबको काम में लाओ। यानी तुम फ़ाल रहो, तुम एक्टिव रहो, तुम कोशिश करो, तुम जद्दोजहद करो। एक वक्त कैसा आया हिंदुस्तान में कि मुसलमान ये काम से रुक गए हर जगह। हालांकि ऐसा नहीं हुआ, हर अल्लाह ताला ने कुछ लोगों को जरूर रखा ऐसे कि जो इस्लाह का काम करते रहे, और हर बार हर मुल्क में हर जगह ये तहरीकें उठती रहीं अपने अपने तौर पर, अपने अपने लेवल पर लोगों ने काम किया। देखिए, मुजद्दद अलफसानी रहमतुल्लाह अलैह का नाम आता है हमको, जब अकबर बादशाह था और उसने जो दीन इलाही ईजाद किया था, जानते हैं आप लोग, किस किस को मालूम है दीन इलाही के बारे में? जो अकबर था, مجھے ہاتھ اٹھا کر بتائیں کہ اکبر بادشاہ نے جو دین نیا ایجاد کیا تھا اس کے بارے میں کون لوگ جانتے ہیں؟ کچھ سنا آپ لوگوں نے کبھی؟ دین الہی کے نام سے اس نے نیا دین ایجاد کیا تھا اور اس میں بہت ساری خرافات تھیں، بہت ہی عجیب دین اس نے پیش کیا تھا، ایون اس نے اذان میں بھی اپنا نام شامل کر دیا تھا، اپنے آپ کو نعوذ باللہ کچھ وہ کہتا تھا وہ. اچھا ٹھیک ہے، صرف دو ہی لوگ جانتے ہیں اس کے بارے میں، جزاکم اللہ خیرن. ٹھیک ہے، تو جو بہت مشہور بادشاہ ہے ہندوستان کا، شاید اسی کا بیٹا سلیم تھا، مے بی، مجھے اس کے بیٹے کے بارے میں نہیں معلوم، لیکن اکبر بادشاہ کے بارے میں معلوم ہے کہ اس نے بہت ساری خرافات پیدا کی تھی. اس نے کہا تھا کہ سارے دن ایک جیسے ہیں، تم دیوالی مناؤ، تم ہولی مناؤ اور تم مسجدوں میں جاؤ. وہ خود مندر جاتا تھا، بہت عجیب سا اس نے دین لے کر آیا تھا اور بہت اس نے خرافات نکالی تھی دین میں. اس وقت اللہ تعالیٰ نے مجدد الف ثانی رحمہ اللہ علیہ اس زمانے میں تھے، انہوں نے اس کے خلاف آواز بلند کی اور اس کے دربار میں جا کر اور باقاعدہ پورے یعنی ہندوستان میں گھوم پھر کر جہاں تک ان کا ہو سکتا تھا انہوں نے کوشش کی. اور بھی بہت سارے لوگ تھے اس وقت، مجھے بھی ساروں کے نام نہیں یاد آ رہے ہیں، لیکن ہر طرف تحریکیں اٹھی، چھوٹے چھوٹے پیمانے پر ہی صحیح، یعنی اپنے اپنے لیول پر لوگوں نے ہر جگہ بولنا شروع کیا. آپ دیکھیں اگر وہ لوگ اس وقت یہ کام نہ کرتے تو آج پورے ہندوستان میں ایک صحیح کا کوئی مسلمان نہیں ہو سکتا تھا. اللہ تعالیٰ ان پر رحم فرمائے، ان لوگوں پر جن لوگوں نے کوشش کی. اگر وہ لوگ یہ اصلاح کا کام نہ کرتے اور وہ لوگ برائی کو برائی نہ بتاتے تو آج سارے مسلمانوں کا دین بگڑا ہوا ہوتا، وہ اکبر بادشاہ کے دین پر چل رہے ہوتے، نعوذ باللہ ولا قوۃ الا باللہ. تو ہر دور میں ایسا ہوا کہ اللہ تعالیٰ نے کچھ لوگوں کو ضرور اٹھا کھڑا کیا. اصل بات کیا ہے کہ دیکھیں اس زمانے میں انگریزوں نے کیا کیا تھا، جب انگریزوں نے ہندوستان پر قبضہ کیا تو انہوں نے ستی کی رسم کو جرم قرار دیا. ستی کی رسم جانتے ہیں آپ لوگ؟ پلیز آپ لوگ جواب دیتے جائیے. ستی کی رسم جانتے ہیں آپ لوگ؟ نان مسلم یعنی ہندوؤں میں ایسا ہے کہ اگر شوہر کی ڈیتھ ہو جائے تو جب اس کی چتا کو وہ جلاتے ہیں، کیونکہ وہ لوگ تو جلاتے ہیں نا، دفن نہیں کرتے ہیں، تو اس وقت پہلے زمانے میں بلکہ ابھی بھی کچھ گاؤں دیہات میں ابھی تک یہ رسم باقی ہے کہ بیوی کو بھی کود جانا پڑتا تھا، زندہ عورت کو اپنے شوہر کی چتا پر کود جانا پڑتا تھا، یعنی ڈال دیتے تھے اس کے اوپر کہ شوہر کے ساتھ وہ بھی جل جائے، مر جائے، نعوذ باللہ ولا قوۃ الا باللہ. سوچے کتنا ظلم تھا، اللہ رحم کرے، یعنی عورت کی کیا ویلیو تھی. آپ سوچیں اسلام نے کتنا اچھا درجہ دیا عورت کو. تو انگریزوں نے ستی کی رسم کو جرم قرار دیا تو ہندوؤں نے ان کو اپنا محسن سمجھا. اچھا دیکھیں، یعنی اگر وہ لوگ برے کام پر انگریزوں نے روک لگائی تو وہ بہت اچھے ہیں، ان کے محسن. ان لوگوں نے بچپن کی شادیوں کے دستور کو روک دیا تو ان کا شکریہ لوگ ادا کرتے تھے. لیکن آپ سوچیں کہ اگر اللہ کے ماننے والے اللہ کے قانون کو زمین پر نافذ کریں تو ان کو برا سمجھا جاتا ہے اور ان کو کہتے ہیں کہ اچھا یہ ٹیررسٹ ہیں، امن عالم کو ختم کر رہے ہیں، فساد کرنے والے ہیں، اور روشن خیالی کے نام پر پیشانی پر بل آتے ہیں لوگوں کے کہ اچھا یہ کیا پروپیگنڈا کیا جا رہا ہے، یہ کون سی تہذیب ہے، اس کو روایت اور رواداری کے خلاف کہیں گے. تو یہ تنہون عن المنکر کے تحت آج کے سارے جتنے جو شراب خانے ہیں، تھیٹر ہیں، سنیما ہیں، کنسرٹ ہال ہیں، ناچ گھر، میوزک کالج، اسکول آف آرٹ اور تصویر خانے سب اس میں آ جاتے ہیں. آپ دیکھیں آج تو مسلمان کنٹریز، مجھے اتنی حیرت تھی جب ایک کنٹری کے بارے میں مجھے پتا چلا کہ وہاں پر جو آرٹ کا اسکول ہے، یعنی جہاں جو گریجویشن کروایا جاتا ہے وہاں پر، وہاں مجسمہ سازی بھی سکھائی جاتی ہے. اللہ ولا قوۃ الا باللہ، کسی مسلم کنٹری میں مجسمہ سازی، حیرت کی بات ہے یا نہیں، آپ بتائیں. تو یہ ساری چیزیں اس میں آ جاتی ہیں. تو آیت سے ظاہر ہے کہ امت کی خیریت اور افضلیت اسی وقت تک ہے جب تک وہ ان صفات کی حامل رہے گی، یعنی ایمان باللہ میں مضبوط اور امر بالمعروف اور نہی عن المنکر پر قائم ہے. عمر رضی اللہ عنہ کے تعلق سے نقل ہوا ہے کہ جو کوئی اس امت میں داخل ہونے کی تمنا رکھتا ہے اسے چاہیے کہ اللہ کی بتائی ہوئی یہی شرطیں پوری کرے. ابن جریر نے عمر رضی اللہ عنہ کو یہ جملہ لکھا ہے، اور جس کسی میں یہ صفات نہ ہو وہ بس انہیں اہل کتاب جیسا ہے جن کی مذمت کی گئی ہے یا جن کو عہدے سے معزول کیا گیا ہے. ابن کثیر نے لکھا ہے یہ، تو حالن بھی اور قالن بھی فی الفور یہ کام انجام دینا ہے مسلم امہ کو. تو ایمان تو اہل کتاب کا بھی تھا اللہ تعالیٰ پر، لیکن آپ دیکھیں انہوں نے صرف ایمان لا کر کیا فائدہ ہوا، انہوں نے یہ کام کرنا چھوڑ دیا نا، امر بالمعروف اور نہیں عن المنکر کا. اور فاسق کا مطلب ہوتا ہے کہ اللہ تعالیٰ کی حدود کو کراس کرنے والے، اور بعض کہتے ہیں کہ فاسق یہاں پر اسپیشلی ان لوگوں کے لیے ہے کہ جو کافر ہو گئے تھے، یعنی اللہ تعالیٰ کی حد عبودیت سے باہر نکل جانے والے لوگ. تو اہل کتاب میں سے اچھے لوگ بھی تھے اور برے لوگ بھی تھے. تو یہاں پر اہل کتاب کی، یعنی اب یہ جو آیت ہم نے ابھی پڑھی ہے 111 اور 112، کہ یہاں پر اللہ تعالیٰ فرما رہے کہ وہ تمہیں کسی قسم کا ضرر نہیں پہنچا سکتے. آپ دیکھیں قرآن میں کہیں یہ نہیں کہا گیا کہ غیر مسلم تمہیں اذیت نہیں دے سکتے. اذیت تو دیں گے. جب آپ دیکھیں کہ آپ اہل مکہ کو دیکھ لیں، سوری مسلمان کو دیکھ لیں، مسلمانوں کو، مکہ کے مسلمانوں کو، کہ ان کو اذیتیں دی گئیں، ان کو تکلیفیں دی گئیں، جیسے بلال ہیں، خباب بن ارت ہیں، خود رسول اکرم صلی اللہ علیہ وسلم، ان کو بھی اذیت دی گئی. پیٹھ پر اونٹ کی اوجڑی لا کر ڈال دی گئی تھی، یاد ہے آپ کو. بلال رضی اللہ عنہ کو جلتی ہوئی ریت پر کھینچا جاتا، سینے پر پتھر رکھ دیے جاتے. خباب بن ارت کو لوہا گرم کر کے ان کے پیٹھ میں اسے دیا گیا، جس کی وجہ سے ان کی چربی پگھل کر وہ لوہا ٹھنڈا پڑ گیا. تو ایسی کئی تکلیفیں، اذیتیں سہنی پڑی مسلمانوں کو. تو اللہ تعالیٰ فرمائے کہ اذیت تو دے سکتے ہیں یہ لوگ، کافر یا یہود، لیکن ضرر نہیں پہنچا سکتے تمہیں، یعنی تمہارے دین کو کوئی نقصان نہیں پہنچا سکتے یہ لوگ. اور اگر وہ تم سے جھگڑا کرے بھی تو وہ پیٹھ پھیر دیں گے. آپ پوری ہسٹری کو دیکھ لیجیے، جو لاسٹ ٹائم کا لیکچر تھا ہمارا، آپ لوگوں نے سنا ہوگا. اگر تو آپ لوگ جانتے ہیں کہ رسول اکرم کی زندگی میں بنی اسرائیل کا کردار، دیکھیے جب بنو قینوقا کا معاملہ ہوا تھا مدینہ میں، تو بنو قینوقا نے کیا کیا؟ پہلے تو بڑی بڑی باتیں کرتے رہے کہ محمد تم نے ہم سے لڑائی نہیں کی، اگر ہم سے لڑتے تو جانتے کہ مرد کون ہوتے ہیں، اگر کفار مکہ کو تم نے لوٹا دیا تو کوئی بڑی بات نہ سمجھو، ہے نا. اور اس کے بعد کیا ہوا کہ جب مسلمان ان کے لیے گئے سامنے لڑنے کے لیے، تو اپنے قلعوں میں بند ہو گئے وہ لوگ، وہ لڑ ہی نہیں سکتے. وہ بہت، ان کو جان کا بہت ڈر ہے، وہ تو عمر پر اتنے حریص ہیں. اللہ تعالیٰ فرماتے کہ یہ ان میں سے ہر ایک 1000 سال جینا چاہتا ہے، اس سے بھی زیادہ، بلکہ ان میں سے ہر ایک چاہتا ہے کہ اس کو 1000 سال کی عمر دی جائے، کیونکہ ان کو آخرت میں جانا ہی نہیں ہے نا. ان کو جو ڈر اور خوف جو لگا ہے، وہ دنیا کے اتنے حریص ہیں، دنیا کے بندے ہیں وہ. تو اللہ تعالیٰ فرما رہے کہ وہ تم سے جب بھی جنگ کریں گے پیٹھ ہی دکھائیں گے. آپ بنو قینوقا کو لے لیں، بنو نذیر کو لے لیں، آپ بنو قریظہ کو لے لیں، اور ان کو کسی طرف سے ہیلپ ملتی بھی ہے تو کس کی وجہ سے؟ آپ دیکھیں جب ٹیٹس اور بخت نصر نے ان کو اتنا مارا کہ پورا ان کا یروشلم اس کی اینٹ سے اینٹ بجا دی تھی، اور ان کو پھر سپورٹ ملا بھی تو کسی اور کی وجہ سے سپورٹ ملا، ہمیشہ ایسی ہوتا ہے. پھر ہٹلر نے ان کو اتنا مارا. جب رسول اکرم کی زندگی میں بھی جب انہوں نے غداری کی اور رسول اکرم کی جان لینے کی کوشش کی، جب ان کو مقابلے کی دعوت دی گئی تو اپنے قلعوں میں بند ہو گئے، کیونکہ آمنے سامنے ہو کر لڑ ہی نہیں سکتے. یہ پیٹھ کے پیچھے سے وار کرتے ہیں یا چھپ کر لڑتے ہیں، سامنے نہیں آ سکتے یہ لوگ، ان کو اپنی جان کا بہت ڈر ہے. ہاں کسی کی وجہ سے ان کو سپورٹ مل جاتی ہے، اللہ تعالیٰ کی طرف سے کبھی سپورٹ مل جاتی ہے، اللہ تعالیٰ ان کو کچھ دکھانے کے لیے ان کو سپورٹ کر دیتا ہے، یا کسی انسانوں کی طرف سے ان کو سپورٹ مل جاتی ہے، یہ یہاں بتایا جا رہا ہے. تو اس وقت بھی آپ دیکھیں کہ عبداللہ بن ابئی تھا نا، وہ لٹک گئے تھے رسول اکرم کے پاس کہ نہیں نہیں یہ میرے حلیف قبیلے کے لوگ ہیں، ان کو چھوڑ دیجیے. یعنی ان کی گردنیں مار دینے کا حکم ہوا تھا، لیکن عبداللہ بن ابئی رسول اکرم کے پاس ان کے سر ہو گیا کہ ان کو معاف کر دیں، ان کو چھوڑ دیں، ان کو چھوڑ دیں. اور پھر وہ لوگ نکل گئے تھے وہاں سے، مدینہ سے، لیکن زیادہ تر سیریا پہنچنے پہنچنے تک بہت ساروں کی ڈیتھ ہو گئی تھی آلریڈی، جانتے ہیں آپ لوگ. ابھی آپ لوگوں نے اگر لاسٹ ویک کا لیکچر سنا ہوگا تو ٹیوزڈے کا، تو اللہ تعالیٰ فرما رہا ہے کہ یہ کبھی بھی تم سے اگر جنگ کریں گے تو یہ لڑ نہیں سکتے اپنے آمنے سامنے آ کر، یہ پیٹھ دکھائیں گے. مدینہ میں یہ لوگ پورے بازار پر قابض تھے، چھائے ہوئے تھے، پورا سودی کاروبار ان کا چلتا تھا، پیسے لوگوں کو دیتے تھے خوب زیادہ سود سے، تو ان کا بڑا زور اور غلبہ تھا. تو اللہ تعالیٰ فرما رہے کہ ان کے جو بڑے بڑے قلعے ہیں، ان کے پاس جو بڑا زور اور غلبہ ہے، پیسہ ہے، ہتھیار ہیں، پھر بھی یہ کچھ نہیں کر سکتے. یہ بڑے بڑے خزانوں کے مالک ہونے کے باوجود بھی مسلمانوں کو کوئی نقصان نہیں پہنچا سکیں گے. یعنی اذن یہ ضرر کے مقابلے میں بہت ہلکی اور چھوٹی چیز ہے. اللہ تعالیٰ نے یہ نہیں فرمایا کہ یہ لوگ مسلمانوں کو اذیت نہیں دیں گے. اذیت تو اٹھانا پڑے گی آپ کو اللہ تعالیٰ کے راستے میں، دیکھیں اذیت تکلیف تو ہوگی، تکلیف تو ہر حال میں ہوتی ہے مسلمانوں کو، بغیر مشکلات کے کوئی کام ہو ہی نہیں سکتا، لیکن ضرر نہیں پہنچا سکتے. یعنی اگر ان کے اندر ہمت ہو بھی جائے کہ تم سے مقابلہ کریں تو مقابلے کو تو آئیں گے، لیکن ہرگز غلبہ نہیں پا سکیں گے، بلکہ الٹے شکست کھا کر بھاگیں گے. پتہ ہے ابھی جو معاملہ چل رہا ہے غزہ اور فلسطین کا، ان کے خود تھنک ٹینک کہہ رہا ہے کہ ہر 40 سال میں ہم پر مصیبت آتی ہے. ہر 40 سال اگر ہمارے امن و امان سے گزر بھی جائے تو 40 سال کے بعد ہم پر اللہ تعالیٰ کچھ اور مسلط کر دیتا ہے. تو وہ لوگ ڈر رہے ہیں اصل میں، اسی وجہ سے وہ اتنا زیادہ کر رہے ہیں جو کچھ بھی کر رہے ہیں وہ، کیونکہ ان کے جو علماء ہیں، یہود کے علماء، وہ کہہ رہے ہیں. ابھی اگر آپ دیکھیں گے جو خبروں میں باتیں آ رہی ہیں، اگر اس کا ٹرانسلیشن اگر آپ سنیں گے انسٹا پر یا کہیں اور بھی ویب سائٹ پر، तो उससे आपको पता चलेगा कि वो लोग डरे हुए हैं और कहते हैं कि 40 साल हो चुके हैं और अब यहीं से हमारी बर्बादी का दौर शुरू होने वाला है। वो डरे हुए हैं इस बात से, इसलिए तो इतना मुसलमानों पर इतना जुल्म कर रहे हैं, अजियत दे रहे हैं मुसलमानों को। तो अल्लाह ताला फरमा रहे हैं कि अगर ये मुकाबले को आ भी जाएं तो उल्टा शिकस्त खाकर भागेंगे, पीठ दिखाएंगे। और सुभान अल्लाह, ये जो अल्लाह ताला ने खबर दी थी और अल्लाह ताला की बात से बढ़कर सच्ची बात किसी की नहीं हो सकती। जितने भी अभी शुरू से लेकर अब तक यहूदियों के साथ जो कुछ हुआ, अगर आप पूरी हिस्ट्री देख लीजिए यहूद की, तो आपको ये सारी बातें सही नजर आएंगी। यही जो खबरें थी सब सही निकली, चाहे बनो कुरैजा हो, बनो नजीर हो, बनो कैनुका हो, या खैबर की यहूद हो, सबके सब इस बारे में इन्हें अल्लाह ताला ने जो बातें बताई थी जज़्म और हजम के साथ सब सही बातें साबित हुई। और अल्लाह ताला ही इन बातों को बता सकता है, कोई और इन्हें। अल्लाह ताला अलीम है, अलखबीर है, वो जानता है कि ये यहूद कैसे हैं। तो अल्लाह ताला ने खबरें पहले ही दे दी थी मुसलमानों को। और एक और पेश खबरी यहाँ पर ये भी है कि यहाँ पर जो अल्लाह ताला मुसलमानों को जो नसर अता करेगा, फतेह अता करेगा, वो ठीक है, लेकिन जिन मुश्रिक कबीलों की हिमायत का गर्रा इन यहूद को है, उनमें से कोई भी उनकी मदद को ना आएगा और मदीना के मुनाफिकीन भी उनके काम ना आ सकेंगे। और यही कुछ हुआ भी। आज भी आप देखें कि बनी इसराइल की जो अल्लाह ताला का गजब उनके ऊपर है और जो पस्ती और जिल्लत है, जो पीछे कुरान में भी हम पढ़ चुके हैं कि दुरिबत अलैहिम जिल्लत वल मस्कना, इनकी जानों, उनके मालों, उनकी इज्जतों की सबकी बेवकती और नाकदरी अल्लाह ताला ने हर एक के दिल में बिठा दी है, हर एक के दिल में पैदा हो गया। आज आप देखें पूरी दुनिया में सिवा चंद एक को छोड़कर, और चंद एक भी वो सिर्फ बड़े पैमाने के लोगों को छोड़कर, आप आम लेवल के लोगों को देखें कि आज भी जो अगर आप गजा का हाल देखें तो उसकी वजह से सबकी, इवन नॉन मुस्लिम की और इवन कुछ यहूद की भी हमदर्दी किसके साथ है आप बताएं? यहूदियों के साथ है कि मुसलमानों के साथ है? तो अल्लाह ताला ने उनकी जो पस्ती और जिल्लत और उनकी बेवकती और नाकदरी अल्लाह ताला ने हर मखलूक के दिल में डाल दी है। और तारीख इस बात की शाहिद है कि यहूद की यह खस्ताहाली और जो शिकस्तायाबी है उस जमाने तक ही महदूद नहीं रही, बल्कि बाद में भी सदा साल तक इसी तरह कायम रही। अइनमा सुकिफू, जर्मनी में यानी 20वीं सदी में, जर्मनी में, हंगरी में, इटली में, जिकोस्लोवाकिया में और दूसरे मुल्कों में, बावजूद उनकी खुशहाली और जरदारी के, यानी उनकी खुशहाली थी, लेकिन आप देखें कि कैसे उनके साथ मामला किया गया, जिल्लत का मामला किया गया, चुन चुन कर यहूदियों को मारा गया। और ये इस आयत की तफसीर है असल में, वो देखा जाए तो आप हिस्ट्री पढ़िए, बहुत सारे लोग कह रहे हैं कि इस पर जो डिस्कशन चल रहा है कि अच्छा इन लोगों को इतनी ही हमदर्दी थी यहूद से, अहले किताब से, और जब जर्मनी में हिटलर ने इनको इतना मारा और उसके बाद इन्होंने इनको जगह देना चाहिए, तो इन्होंने अपने ठंडे मुल्कों में इनको जगह क्यों नहीं दी? अगर इनको इतनी ही हमदर्दी थी यहूद से, यानी इन क्रिश्चियंस को इतनी हमदर्दी थी यहूद से, तो इन्होंने अपने ठंडे मुल्कों में इनको पनाह क्यों नहीं दी? इनके पास तो बड़े बड़े इलाके हैं, जो आप वेस्टर्न कंट्रीज में जाइए कितना बड़ा इलाका है और खाली पड़ा है इलाका, आबादी कम है। तो इनको अगर इतनी हमदर्दी थी यहूद से, तो इन्होंने अपनी जमीनों में, ठंडी जमीनों पर इनको जगह क्यों नहीं दी? सहरा के तपते हुए रेगिस्तान में क्यों लाकर यहां बसा दिया इनको? क्योंकि ये जानते थे, जो क्रिश्चियंस है ये जानते थे कि ये जो यहूद है ये कितने शर्प पसंद है, इसलिए तो अपने यहां जगह नहीं दी उनको और यहां लाकर बिठा दिया उनको। आप समझ रहे हैं बात? पॉलिटिक्स पर थोड़ी सी भी अगर आप लोगों की नजर होगी तो अल्लाह ताला की तरफ से हबले मिन अल्लाह से मुराद उनकी ऐसी आबादी हो सकती है जिसे खुद शरीयत इलाही ने कत्ल, हिलाकत और ताजेरी कार्रवाई से मुस्तस्ना रखा, इन इनके बच्चे, इनकी औरतें या उनके जो इबादत गुजार लोग हैं, दुर्वेश वगैरह, उनको अल्लाह ताला की तरफ से सपोर्ट मिल गया और वो बच गए, या फिर अल्लाह ताला ने ही उनको कहीं शेल्टर फराहम कर दिया अपनी तरफ से। वैसे भी अल्लाह ताला की मर्जी के बगैर तो कुछ होता ही नहीं है। और हबले मिन अन्नास हो सकता है ये उनके वो साथी या जो ग्रुप्स हों जो मुआहदों के जरिए से अमन हासिल कर लेती हैं। यानी यहां हबल के मानी दरअसल अहद और जिम्मा है। आज भी आप जानते होंगे कि किसके सपोर्ट से ये सारा काम कर रहे हैं वो लोग, कि इनकी खुद की इतनी वक्त है कि ये कर सकते हैं। आप मुझे बताइए सारा सपोर्ट किसका है? नाम लेने की जरूरत नहीं, लेकिन आपके दिल में जरूर ख्याल आ रहा होगा। आप जानते हैं कि इनको सपोर्ट किसका है जिसकी बेस पर वो इतना बड़ा काम कर रहे हैं आज मुसलमानों को, जो इतना तकलीफें दे रहे हैं? अल्लाह ताला फरमाया कि कानू यकफुरून व कानू यअतदून, और दोनों मौकों पर फेल के साथ। कानू लाने का मतलब यह हो कि कोई एक्सेप्शन नहीं है, इत्तेफाकी वाकया उनकी तारीख में नहीं था ये, बल्कि इन्होंने जानबूझकर कुफ्र किया, जानबूझकर दुश्मनी बरती, जैसे कुफ्र और दुश्मनी उनकी कौमी खसलत बन गई थी। انہیں ان کے سرشت میں داخل ہو گیا تھا اور وہ ان چیزوں کے عادی ہو چکے تھے، یعنی دوسروں پر ظلم کرنا، دوسروں پر الزام دھرنا ان کی عادت ثانیہ بن چکی تھی۔ آج بھی آپ دیکھیں کتنے دھڑلے سے وہ کہہ رہے ہیں کہ اچھا، یعنی ان کے تھوڑے سے لوگوں کو ہوسٹیج کیا گیا، پکڑا گیا تو ان کی یعنی تل ملا اٹھے وہ لوگ، اور وہ مسلمانوں کو کتنے سال سے، 75 ایئرس سے وہ لوگ مسلمانوں کو ہاسٹلز بنا رہے ہیں، ان کی جیلیں بھری پڑی ہیں، ان کو بغیر کپڑوں کے رکھا جاتا ہے، سردی میں ٹھٹرتے رہتے ہیں وہ لوگ، 1,000 کو ہاسٹج بنا رہے ہیں وہ لوگ روز، 1 رات میں 100 لوگوں کو مار رہے ہیں۔ تو ان کی سرشت میں نافرمانی ہے اصل میں، یعنی انہوں نے صرف اللہ کی نافرمانی نہیں کی، صرف اپنے رسولوں کی نافرمانی نہیں کی، سب کی نافرمانی کی، اور بغیر حق کے وہ انبیاء کو قتل کرنے پر اتر آئے تھے۔ آپ سوچ رہے کہ ان کی ہٹ دھرمی، ان کی دیدہ دلیری، آپ دیکھیں کہ انبیاء کو قتل کرنے لگے تھے وہ، اور اللہ کی آیت کا کفر کرتے تھے۔ تو اکثریت کی اہل کتاب کی، جو اکثریت ان لوگوں کی نافرمان اور فاسق ہیں، ہاں کچھ اچھے لوگ بھی ہوں گے اس میں، جیسے عبداللہ بن سلام تھے اس وقت، اور آج بھی کچھ لوگ ہیں۔ ابھی آپ دیکھیں آج بہت سارے یہودی علماء مسلمانوں کا فیور کر رہے ہیں، تو ان میں بھی کچھ لوگ اچھے تھے جن کے نام ہم کو سیرت میں ملتے ہیں، عبداللہ بن سلام ہیں، ثعلبہ بن سعید ہے، اسید بن سعید ہیں، اسد بن عبید ہیں، جو یہودیت سے نکل کر اسلام لے آئے تھے، ایمان میں داخل ہو گئے تھے الحمدللہ۔ تو آج بھی آپ دیکھیں جو موجودہ اسرائیلی حکومت ہے، اس کی بنیاد کس بنا پر ہے؟ کہ یہود پر تو ذلت اور رسوائی طاری ہو گئی تھی، انہوں نے اللہ کی نافرمانی کی، اللہ تعالی کی حدود سے تجاوز کرنے لگے، انہوں نے گناہ، یعنی وہ گناہ پر گناہ کرتے گئے کہ ان کے دلوں پر مہر پڑ گئی، اور جرائم پر وہ اتنے دلیر ہو گئے کہ اللہ کی آیت کرنا ان کے لیے کوئی بڑی بات ہی نہ تھی، یا اس میں تحریف کر لینا بھی وہ کوئی بڑی بات نہیں سمجھتے تھے، یہاں تک کہ وہ انبیاء کو قتل بھی کرنے لگے۔ اور جب ان پر بدبختی، ان کی بدبختی انتہا کو پہنچ گئی، تو اللہ تعالیٰ کا غضب ان کے اوپر نازل ہوا، اور اس کی وجہ سے ان کے اوپر ذلت اور رسوائی اور محتاجی ہمیشہ کے لیے مقدر کر دی گئی تھی۔ اور اس سے بچاؤ کی دو صورتیں بتائی گئیں یہاں پر، کہ ایک اللہ کی ذمہ داری کی پناہ میں آ جائے، اس کا ایک مطلب تو یہ ہو کہ مسلمان ہو جائے، اور دوسرا کہ کسی مسلمان حکومت کی پناہ میں رہے۔ اور آپ دیکھیں کہ یہ بھی ہسٹری اس بات پر گواہ ہے، کبھی موقع ملا تو انشاءاللہ اس پر بھی لیں گے، کہ جب جب یہود مسلمانوں کے انڈر رہے، کتنی زیادہ ان کے اوپر مہربانیاں رہی مسلمانوں کی، مسلمانوں نے ان کو کتنے آرام سے رکھا۔ تو اللہ کی پناہ میں آ جائیں تو مسلمان حکومت کے سائے تلے رہیں، یا غیر مسلم حکومت کے سائے تلے رہیں۔ تو 1947 تک، باوجود اس کے کہ وہ دنیا کی مالدار ترین قوم تھے، دنیا میں در بدر پھرتے ہی رہے، 1947 میں 3 عیسائی حکومتوں، برطانیہ، فرانس اور امریکہ کی مدد سے انہوں نے مختصر سے خطے پر اپنی ایک الگ حکومت قائم کر لی، جسے کئی ملکوں نے ابھی تک تسلیم ہی نہیں کیا، جیسے وہ ابھی فلسطین پر۔ اور عیسائیوں نے اپنی جگہ دینے کے بجائے ان کو مسلمانوں سے انتقام کے لیے ایک طرح سے خنجر ہی گھونپا ہے مسلمانوں کے دل پر، عرب کے صحرا میں بیچ میں لا کر ان کو یہاں بٹھا دیا اپنی شرارتیں کرنے کے لیے۔ اور آج بھی اسرائیل کو کس کی حمایت حاصل ہے، یہ سب ہم دیکھتے ہیں، کس کی وجہ سے یہ قائم ہے، کس کے دم قدم سے یہ قائم ہے، بلکہ کس کا سایہ اس کے سر پر ہے۔ اگر یہ سایہ اٹھ جائے تو کیا اسرائیل قائم رہ سکتا ہے؟ لیکن افسوس کی بات ہے کہ جیسے یہود پر اللہ تعالی کی لعنت، پھٹکار یا غضب نازل ہوا، آج مسلمانوں کا حال بھی اللہ کی نافرمانیوں کی وجہ سے وہی ہو چکا ہے۔ آج ہمارا مسلمانوں کا حال کیوں ہے یہ؟ کیونکہ ہم نے اس کام کو، اس فریضے کو انجام دینا چھوڑ دیا ہے کہ برائیوں سے روکنا اور بھلائیوں کا حکم دینا۔ آج ہم پر بھی عذاب مسلط ہے، جب تک اگر ہم یہ کام واپس نہیں کریں گے، ہم آپس میں اتحاد اور اتفاق سے نہیں رہیں گے، محبت سے نہیں رہیں گے، آپس میں الجھتے رہیں گے، لڑتے رہیں گے، تو تب تک یہ مسلمانوں پر بھی یہ عذاب نازل رہے گا، ہمارا عروج نہیں ہو سکتا، ہم کو عروج حاصل نہیں ہو سکتا، تب تک کہ ہم زوال پذیر ہی رہیں گے، اللہ نہ کرے۔ لیکن اس کے لیے ہم کو آپس میں پہلے اپنے آپ کو سدھارنا ہوگا، اپنے فرض منصبی کو پہچاننا ہوگا، اور آپس کے یہ جو تفرق و بازی ہیں اس کو چھوڑنا ہوگا۔ پہلی کتاب میں اچھے لوگ بھی تھے تھوڑے بہت، اللہ تعالیٰ نے ہمیشہ ان کی تعریف کی ہے کہ سب کے سب برے نہیں ہیں، بلکہ اچھے لوگ بھی ہیں، ایمان لانے والے بھی، جیسے عبداللہ بن سلام ہے، یہ نجاشی جو تھا حبش کا بادشاہ، اور ان کے عبداللہ بن سلام تھے جو تھے وہ ان کے بہت مشہور عالم تھے۔ عبداللہ بن سلام کے بارے میں، عبداللہ بن سلام کو ایک خواب آیا تھا جس کی تعبیر رسول اکرم نے یہ بتائی تھی کہ عبداللہ بن سلام مرتے دم تک اسلام پر قائم رہیں گے، اسی لیے صحابی ان کو جنتی کہا کرتے تھے۔ اور نجاشی جو حبشہ کا بادشاہ تھا، اس نے بھی اسلام سمجھا قبول ہی کر لیا تھا، اسحمہ اس کا نام تھا، اس نے رسول اکرم کی اور مسلمانوں کی حمایت کی، ان کی مدد کی، ان کو پناہ دی اور یہ اعتراف کی کہ عیسیٰ علیہ السلام اور مریم علیہ السلام کے معاملے میں جو مسلمانوں کا نقطہ نظر تھا وہ بالکل درست ہے، اور عیسیٰ علیہ السلام کی تعلیمات وہ کہتا تھا مسلمانوں کی جیسی ہی تعلیمات تھیں، اس نے بہت بہترین سلوک کیا تھا مسلمانوں کے ساتھ۔ باقاعدہ اس کے اسلام لانے کی تفصیل تو ہم کو نہیں ملتی ہے، لیکن جب وہ فوت ہوا تو آپ صلی اللہ علیہ وسلم نے اس کی نماز جنازہ پڑھی تھی، تو اس سے سمجھ میں آتا ہے کہ وہ مسلمان تھا، صحیح بخاری سے معلوم ہوتا ہے۔ اور اسلام لانے کی وجہ سے بہت سارے گناہ بھی معاف ہوتے ہیں، ہم سب جانتے ہیں کہ اہل کتاب کے منصف مزاج لوگ جو اسلام لے آئے ہیں ان کے اسلام لانے سے پہلے کے اچھے کاموں کا انہیں بدلہ دیا جائے گا، کیونکہ اسلام کے دو فائدے ہیں۔ صحیح حدیث سے ثابت ہے کہ اسلام لانے سے پہلے کے گناہ معاف کر دیے جاتے ہیں، اور دوسرے کے اسلام لانے سے پہلے نیک عمل برقرار رکھے جاتے ہیں، یعنی دور کفر کے اچھے کاموں کا بھی انہیں ثواب عطا کیا جائے گا۔ تو یہ تھے وہ یہود، آج بھی ہم ان سے، آپ جانتے ہیں کہ آج بھی واسطہ پڑتا ہے یہود سے، اور ہم پوری دنیا میں دیکھ رہے ہیں کہ آج مسلمانوں کو کس قدر تکلیف دے رہے ہیں، حالانکہ ان پر اللہ تعالیٰ کا غضب ہے، پھٹکار پڑی ہوئی ہے، ذلت اور رسوائی ان کے اوپر مسلط کر دی گئی ہے، اور لعنت ہے ان کے اوپر، اور تمام انبیاء کے ذریعے بھی ان کے اوپر لعنت کروائی گئی۔ تو ان کے اوپر جو ذلت اور رسوائی مسلط کر دی گئی تھی اسی کا ذکر کیا گیا ہے، ایون وہ جہاں رہیں گے ان کے رہنے والے گھروں پر۔ اور اس لیے دیکھیں کہ بہت سارے لوگ یہ بات بھی کہتے ہیں کہ جو یہودی لوگ ہیں جب ان سے ملاقات ہوئی ہے ان کو دیکھو تو لگتا ہے کہ ان کے چہرے پر کوئی رونق ہی نہیں ہے، یعنی وہ ذلت اور پھٹکار ان کے چہروں پر بھی نظر آتی ہے، تو ان کے مال میں بھی وہی پھٹکار اور ذلت اور رسوائی ہے، ان کے چہروں پر بھی ہے، اور ہر جگہ ہی لگتا ہے کہ ان کے اوپر پھٹکار برس رہی ہے۔ آیت نمبر 112 تک ہم لوگ پڑھ چکے ہیں نا، یہی تک کرتے ہیں کیونکہ ٹائم ہو چکا ہے۔ ان تین آیتوں سے ہم نے کیا سیکھا، یا ہمارے لیے ان آیت میں عملی پہلو کے لحاظ سے کیا سبق ملتا ہے؟ کہ کنتم خیر امتین جو آیت ہم نے پڑھی، اس سے ہم کو یہ سبق ملتا ہے کہ ہم کو روزانہ یہ کام ضرور کرنا چاہیے، یعنی امر بالمعروف اور نہی عن المنکر، روزانہ ہماری ذمہ داری ہے کہ ہم یہ کام کریں۔ اور ضربت علیہم المسکنہ، یعنی جو یہود پر جو پڑ گئی تھی ذلت اور رسوائی، تو ان کی نافرمانیوں کی وجہ سے یہ کام ہوا تھا، تو لہٰذا ہم کو نافرمانیوں سے بچنا ہے، نافرمانیوں کا تذکرہ کرنا ہے، لوگوں کو بتانا ہے کہ نافرمانی کیا ہوتی ہے تاکہ اس سے بچ سکیں، اور پھر ہم ذلت اور رسوائی سے بچ سکیں۔ یعنی اللہ تعالیٰ کی نافرمانیوں میں تساہل سے کام نہیں لینا ہے ہمیں، بلکہ جیسے ہی پتہ چلتا ہے کہ نافرمانی کے کام ہے فوراً اسے خود بھی رک جانا ہے اور دوسروں کو بھی روکنا ہے۔ اور اسی آیت سے ریلیٹڈ ہم کو جو عملی پہلو ملتا ہے وہ یہ ہے کہ ہر جگہ، ہر موقع پر، جہاں جہاں آپ کی دسترس ہے وہاں آپ ضرور یہ بات پھیلائیں، لکھ کر بھیجیں، بولیں، جیسے بھی آپ کر سکتے ہوں، کہ جو لوگ اصلاح کا کام کر رہے ہیں ان کو تکلیف اور ایذا نہیں دی جائے، جو صالحین ہیں، جو علماء ہیں ہمارے، ان کو اذیت نہ دی جائے، کیونکہ وہ انبیاء کے وارث ہیں، انبیاء کا کام کر رہے ہیں وہ لوگ جو انبیاء کام چھوڑ کر گئے تھے، کیونکہ ان لوگوں نے کیا کیا تھا، انبیاء کو بغیر ناحق، یعنی وہ قتل کرتے تھے، بغیر حق کے قتل کرتے تھے، کیوں؟ کیونکہ انبیاء ان کی نافرمانیوں پر ان کو روکتے تھے، تو یہ ان کو اپنے اصلاح کرنے والے پسند نہیں آئے۔ تو آج بھی جو انبیاء کام کر رہے ہیں، جو علماء کام کر رہے ہیں، اور جو لوگ بھی یہ کام کر رہے ہیں، ان کو اذیت نہ دی جائے، ان کو روکا نہ جائے، بلکہ ان کو سپورٹ کیا جائے۔ اور قابل توجہ جو باتیں تھیں وہ یہ تھی کہ کنتم خیر امتین، یہاں پر امت کی خیر کا تذکرہ ہے اصل میں، اور وہ خیر کیوں ملی امت مسلمہ کو، کیونکہ وہ اس کا وصف کیا ہے کہ وہ امر بالمعروف اور نہی عن المنکر کا فریضہ انجام دیتی ہے اور اللہ پر ایمان رکھتی ہے، اس وجہ سے وہ خیر کے وصف کے ساتھ اس کو متصف کیا گیا ہے۔ اگر یہ کام نہیں کریں گے تو پھر وہ خیر کا جو وصف اس کو دیا گیا ہے وہ ہٹ جائے گا وہاں سے، تو لہٰذا اگر ہم وہ خیر حاصل کرنا چاہتے ہیں تو ہم کو یہ کام کرنا پڑے گا۔ اور وہ لوگ ایمان لے آتے تو زیادہ اچھا تھا نا اہل کتاب، کچھ لوگ تو ایمان لائے تھے اس میں سے۔ تو یہاں پر سبحان اللہ، دیکھیں اللہ تعالیٰ کا انصاف، آپ دیکھیں کہ جو تھوڑے بھی لوگ اگر خیر کا کام کرتے ہیں اللہ تعالیٰ ان کا ذکر بھی ضرور کرتا ہے، فرماتا ان کو بھلا نہیں دیا جاتا۔ اور انصاف کیا ہے کہ کسی کے اندر جو تھوڑی بھی اچھائی ہے اس کو ضرور ذکر کیا جائے، اور ایسا نہ ہو کہ اس برائی کے لپیٹ میں اس کی اچھائیوں کو بھی لپیٹ دیا جائے، نہیں، بلکہ جو اچھے لوگ ہیں ان کا بھی، یا جو اچھائی ہیں اس کو ایکسپٹ کیا جائے، قبول کیا جائے۔ اور وہ تمہیں اذیت دیتے رہتے ہیں لیکن ضرر نہیں پہنچا سکتے، اور ضرر زیادہ وسیع لفظ ہے اصل میں، کہ تمہارے دین کا وہ کوئی نقصان نہیں کر سکتے، चाहे वो कितनी भी कोशिशें कर लें, चाहे कुछ भी वो कर लें, कितनी भी चालबाजियां करें, अहले किताब कितनी भी चालबाजियां कर लें, मुसलमानों को जरर नहीं पहुंचा सकते। हाँ, थोड़ी बहुत तकलीफ मिल सकती है। तो इससे क्या पता चला कि दुश्मन से आपको अजियत तो मिल सकती है लेकिन वो आपको नुकसान नहीं पहुंचा सकता अगर आप हक पर हों। और यही सबसे बड़ी कमजोरी है दुश्मन की। अल्हम्दुलिल्लाह अल्लाह ताला ने हमको ये फजीलत दी है कि दुश्मन हमारा नुकसान नहीं कर सकता या हमें नुकसान नहीं पहुंचा सकता। अल्लाह ताला मुझे और आपको तौफीक दे कि हम ये काम एहसन तरीके से अंजाम देने वाले बने और मरते दम तक हम ये काम करते रहें। जितनी भी हमारी इस्तेआत है, जैसी भी हमारी कोशिश है, जद्दोजहद है, अल्लाह ताला उसको कबूल करे। और इसीलिए देखें, जो हम लोगों ने एक कोशिश की थी, छोटी थोड़ी बहुत कह सकते हैं, जिसको बहुत ही छोटी सी कोशिश है, कि एक इंस्टीट्यूट का कयाम किया ताकि वहां कुरान और हदीस की तालीम दी जाए और लोगों में ये अवेयरनेस पैदा की जाए कि मुआशरे से बुराइयों को खत्म करें और भलाइयों को कायम करें, और जिस हद तक मुमकिन हो गैर मुस्लिमों को भी दावत दीन की तरफ, यानी उनको दावत दीन दें, एक अल्लाह को मानने की दावत दें, ताकि हम अपना फरीजा अंजाम दे सकें। अल्लाह ताला मुझे और आपको तौफीक दे। आमीन। सुभानक अल्लाहुम्मा बिहम्दिक नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।